الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد یہ مضمون رمضان سے پہلے چل رہا تھا رونے اور ہنسنے سے متعلق وہ مضمون ابھی باقی ہے کچھ آپ حضرات سماعت فرما چکے پھر سے اس مضمون کو بھی سماعت فرمائیں اور اپنے ذہن میں ان باتوں کو رکھیں تاکہ آپ حضرات کو فائدہ ہو ارشاد فرماتے ہیں حضرت حسن بصری رحمۃ اللہ علیہ کی حالت حضرت یونس رحمۃ اللہ علیہ حضرت حسن بصری رحمۃ اللہ علیہ سے نقل کرتے ہیں کہ اللہ تعالیٰ پر ایمان رکھنے والا شخص شام کرتا ہے تو غمگین ہوتا ہے صبح اٹھتا ہے تو غمگین ہوتا ہے اور میں نے حضرت حسن بصری رحمۃ اللہ علیہ کو جب بھی دیکھا تو یوں دیکھا کہ جیسے کسی کو تازہ تازہ مصیبت اور آفت آئی ہے اور بعد نے یوں بیان کیا ہے کہ حضرت حسن بصری رحمۃ اللہ علیہ کو جب دیکھا تو یوں لگتا تھا جیسے ابھی اپنی والدہ کے کفن دفن سے فارغ ہوئے ہیں یعنی ہر وقت ان پر غم کا غلبہ رہتا تھا۔ آگے ارشاد فرماتے ہیں چھوٹا اور بڑا گناہ۔ قرآن پاک کی آیت مبارکہ ارشاد باری تعالیٰ مال هذا الكتاب لا يغادر صغيرة ولا كبيرة الا احصاها، جس کا ترجمہ ہے اس نام اعمال کی عجیب حالت ہے کہ کوئی چھوٹا اور بڑا گناہ ایسا نہیں جو نہ لکھا گیا ہو۔ اس کی تفسیر میں امام اوزائی رحمۃ اللہ علیہ لکھتے ہیں کہ چھوٹا گناہ تو تبسم ہے اور قہقہ بڑا گناہ ہے۔ قرآن کریم میں سورہ کاف میں یہ آیت مبارکہ ہے ووضع الکتاب فتر المجرمین مشفقین مما فیہ ویقولون یا ویلتنا ما لہذا الکتاب لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها ووجدوا ما عملوا حاضرا ولا یظلم ربک احدا۔ اس کے متعلق حق سبحانہ وتعالی نے فرمایا کہ ان کے نام اعمال جو ہیں وہ ان کو دکھائے جائیں گے۔ ووضع الکتاب فطر المجرمین مشفقین مما فیہ، مجرم جو ہیں وہ ڈرتے ہوئے ہوں گے جو کچھ کہ اس کے اندر لکھا گیا ہے۔ ویقولون یا ویلتنا ما لہذا الکتاب، اور یہ کہتے ہوں گے ہائے افسوس کہ اس میں کیا کچھ لکھا ہے۔ لا یغادر صغیرۃ ولا کبیرۃ الا احصاها، نہ کوئی چھوٹا گناہ ہے نہ کوئی بڑا گناہ ہے مگر اس میں سب لکھا ہوا ہے۔ تو بہرحال انسان بہت ہی زیادہ شرمندہ پشیمان ہوگا، بے انتہا ذلیل اور خوار ہوگا، اور اس کو بہت ہی زیادہ تمنا ہوگی کاش کہ یہ اعمال نامہ میرا کسی کو پتہ نہ چلے کہ یہ میرا ہے۔ تیسرے پارے میں حق سبحانہ وتعالی نے فرمایا یوم تجد کل نفس ما عملت من خیر محضرا وما عملت من سوء تود لو ان بینہا وبینہ امدا بعیدا ویحذرکم اللہ نفسہ۔ تو بہرحال انسان آج کے دور میں تو جو کچھ بھی اس کا دل چاہتا ہے خوب کر گزرتا ہے، لیکن کل کو جب قیامت میں اعمال نامے سامنے آئیں گے اور اس طرح سے نظر آئیں گے کہ یہ اعمال نامے ان کے ہیں، تو اس صورت میں آدمی بہت ہی شرمندہ ہوگا، ذلیل ہوگا اور بہت ہی پریشان ہوگا، پشیمان ہوگا، لیکن اس کا پریشان اور پشیمان ہونا کسی کام کا نہیں ہوگا۔ قرآن کریم میں حق سبحانہ و تعالیٰ نے ساری باتیں کھول کھول کر بیان فرما دی ہیں، اللہ کے پیارے نبی نے بھی اس کی مزید تشریح بتا دی ہے۔ تو بہرحال جب آدمی اس دنیا میں رہتے ہوئے ان چیزوں کا خیال نہیں کرتا تو اس کو آخرت میں برزخ میں پشیمان اور پریشان ہونا پڑے گا، اور جو آدمی بھی اس بات کا خیال رکھتا ہے تو اللہ تعالیٰ اس کو رخرو فرمائیں گے اور اللہ کی مہربانی ہوگی کہ اس کو کوئی شرمندگی نہ ہوگی۔ سب سے پہلا مرحلہ تو منکر نکیر کا ہی آئے گا کہ اس میں آدمی چکر میں پڑ جائے گا اور پشیمانی کا شکار ہو جائے گا۔ جب وہاں سے جان چھوٹ جائے گی تو اس کے بعد کے پھر اگلے مراحل ہیں۔ اس دنیا میں آدمی رہتے رہتے بالکل اللہ کو بھول جاتا ہے اور اللہ کے رسول کی باتوں کو بھول جاتا ہے تو اس کا معاملہ بڑا خراب ہو جاتا ہے۔ حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم میں اور میرے ماں باپ آپ پر قربان، آپ ایک ایک چیز کھول کھول کر بتا دیں۔ امت میں دونوں طرح کے لوگ ہیں، جو بہت زیادہ دل و جان سے ماننے والے بھی ہیں اور بہت سے وہ ہیں جو بڑی لاپرواہی برتنے والے بھی ہیں. جو برتنے والے ہیں لاپرواہی تو وہ تو خسارے میں رہیں گے, اور جو دل و جان سے ماننے والے ہیں وہ بہت ہی زیادہ فائدے میں رہیں گے. اس دنیا کے اندر رہتے ہوئے آدمی جب دنیا میں آیا تو کیا تھا, گندگی میں لتڑا ہوا تھا. ماں باپ نے, گھر والوں نے اس کو نہلایا دھلایا, صاف ستھرا کیا, اور اس طرح اللہ پاک کی مہربانی ہوتی رہی جس پر مالک نے, پروردگار عالم نے پرورش فرمائی. ظاہری طور پر ماں باپ کو اللہ پاک نے یہ صلہ عطا فرمایا اور یہ خدمت ان کے ذمے لگائی, انہوں نے پالا پوسا اور اس کو پال کر بڑا کیا, اور اس کے بعد اس کے لیے اللہ پاک کی زبردست مہربانیاں ہوئیں کہ وہ جوان ہوا, جوان ہو کے اس کے لیے روزگار کے سامان ہوئے وغیرہ وغیرہ, اور پھر آگے اس کے شادی کے, بیاہ کے, رہن کے, سہن کے وغیرہ وغیرہ سارے مراحل طے ہوتے ہوئے اس کو یہ یاد نہیں رہا کہ میں کون ہوں. اللہ پاک نے اس کو انسان بنا کر یہ سب کچھ سمجھا دیا, بتا دیا تھا کہ ہماری طرف سے تیرے لیے ساری نعمتیں ہیں, عطیہ ہیں, اور اللہ تعالیٰ کی طرف سے انعام ہیں, ان کا خیال رکھنا. لیکن آدمی جب زیادہ مست و مگن ہو جاتا ہے تو بھول جاتا ہے, ایسا بھولتا ہے کہ اللہ تعالیٰ کو بھی بھول جاتا ہے, اور ایسا بھولتا ہے کہ اللہ تعالیٰ کی جگہ اپنے آپ کو بھی الہ کہنے لگتا ہے. فرعون نے تو دعویٰ کر ہی دیا تھا, فقال انا ربکم الاعلی. اسی طرح سے نمرود گزرا, شداد گزرا, حامان گزرا, قارون گزرے, یہ سارے کے سارے وہ بڑے بڑے شیاطین ہیں جنہوں نے اللہ تعالیٰ کو بالکل فراموش کیا. شداد نے اللہ تعالیٰ کے مقابلے میں ٹکر پر ایک جنت بنائی, بالکل یہ بھول گیا کہ اللہ پاک نے مجھے یہ سب نعمتیں دی ہیں. بار کیف اس کا انجام بھی اس کو نظر آیا. جب جنت مکمل ہو گئی تو اللہ پاک نے حکم فرمایا فرشتوں کو, حضرت ملک الموت کو, کہ یہ جب اس کے دیکھنے کے لیے جائے تو اس کا ایک پاؤں دروازے کے اندر ہو اور ایک باہر ہو, تو اس وقت اس کی روح قبض کر لینا. آپ اندازہ فرمائیے کہ آدمی کو کتنی حسرت ہوتی ہے اس وقت جب دنیا سے اس طرح سے جا رہا ہو. اس امت میں بھی بہت سے ایسے افراد ہیں جن کی صورت اسی قسم کی ہوتی ہے کہ وہ بہت ہی زیادہ ہائے ہائے کے دل دادے ہوتے ہیں, اور جب دنیا سے جانے والے ہوتے ہیں بڑی حسرت. تو بار کیف اللہ پاک رب کریم کو یاد رکھنے والے, اس کی عنایت اور مہربانیوں پر عمل کرنے والے اور اس کے احکام پر عمل کرنے والے وہ رہیں گے فائدے میں. اللہ تعالیٰ نے ہمیں آپ کو محض اپنے فضل خاص سے ایمان کی دولت عطا فرمائی ہے, قرآن کی دولت عطا فرمائی ہے, اسلام کی دولت عطا فرمائی ہے. ہمیں آپ کو اللہ پاک نے مومن مسلمان بنایا ہے. اب ہمارا آپ کا کام ہے کہ ہم قدر کریں, اور اللہ تعالیٰ نے جتنی چیزیں بھی بیان فرمائی ہیں یا اللہ کے پیارے نبی نے, وہ سب برحق ہیں. بہت سے آدمی جب زیادہ ہی باغی ہو جاتے ہیں تو ان کی سمجھ میں عذاب قبر نہیں آتا. وہ کہتے ہیں ہم نہیں مانتے. کیا ہوتا ہے عذاب قبر؟ تو ان کے کہنے سے کیا ہوتا ہے؟ اگر کوئی شخص کہے کہ میں سورج کو نہیں مانتا تو اس کے انکار سے سورج تو ختم نہیں ہوتا. کوئی انکار کر دے کہ میں چاند کو نہیں مانتا تو اس کے انکار کرنے سے کیا ہوتا ہے؟ چاند تو اپنی جگہ ہے, سورج اپنی جگہ ہے, آسمان اپنی جگہ ہے, زمین اپنی جگہ ہے, سمندر اپنی جگہ ہے, ہمارا آپ کا نظام بھی اپنی جگہ ہے. اگر کوئی انکار کرتا ہے تو وہ بے وقوفی کا مظاہرہ کرتا ہے. تو بہرحال اس قسم کے لوگ بھی روئے زمین پر رہا کرتے ہیں جو اللہ تعالیٰ کے سخت باغی ہوتے ہیں, نافرمان ہوتے ہیں, کافر ہوتے ہیں, مرتد ہوتے ہیں, سب طرح کے لوگ بھی ہوا کرتے ہیں. اور اللہ تعالیٰ کی کیسی زبردست شان حلیمی ہے کہ اللہ تعالیٰ ان کو خوب کھلاتے پلاتے ہیں, پالتے پوستے ہیں, اور ان کو ڈھیل دیتے ہیں. آدمی جب بالکل ہی آگے چلا جاتا ہے تو پھر اللہ تعالیٰ پھر رسی کھینچ لیتے ہیں. قرآن کریم میں اللہ پاک نے چند جگہ ارشاد فرمایا ہے, وہ املی لہم ان قیدی متین, میں ان کو ڈھیل دیتا ہوں اور میری پکڑ جو ہے وہ سخت ہے, میری تدبیر بڑی زبردست ہے. اسی طرح سے اللہ پاک کی شان نظر آتی ہے سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کو. اللہ رب کریم نے نبوت عطا فرمائی, اور اللہ پاک نے سارے پیغمبروں میں سب سے اونچا مرتبہ عطا فرمایا. آپ نے جب حق کا اعلان فرمایا تو اس وقت سے جو دشمنی چلی، عداوت کا سلسلہ ہوا، تو آپ کو ستانے والوں نے کس کس طرح سے ستایا، لیکن اللہ تعالیٰ کی زبردست شان حلیمی ہے کہ اللہ تعالیٰ دیکھتے رہے اور اللہ تعالیٰ برداشت فرماتے رہے، اور حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو حکم ہوتا رہا کہ آپ اپنا کام جاری رکھیے۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو احد میں زخمی ایسا کر دیا گیا کہ لوگ سمجھے کہ آپ شہید ہو گئے، اور حضرات صحابہ کرام رضوان اللہ علیہم اجمعین کے حوصلے پست ہونے لگے۔ اس وقت ان صحابہ کرام کی شان دیکھیے کہ جنہوں نے اپنی جانیں آقا کے اوپر قربان کی اور اس طرح سے آپ کو بچاتے رہے۔ اسی جنگ کے اندر آپ کے رخسار مبارک میں ایک کڑا گھس گیا زرہ کا، اور آپ زخمی ایسے ہو گئے کہ آپ بیٹھ نہیں سکتے تھے زمین پر۔ جانساروں نے آپ کو ہر طرح سے بچایا اور وہاں سے لے کر آپ کو پہاڑ کی جڑ میں گئے، اور اس کے بعد پہاڑ کے اندر ایک ایسی جگہ بنی ہوئی ہے جو حضرات بھی جا سکے ہوں، وہاں تو دیکھا ہوگا انہوں نے کہ حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کو وہاں اوپر لے کر گئے اور وہاں لٹایا۔ ہمیں بھی جب اللہ پاک نے توفیق عطا فرمائے تو ہم بھی وہاں چڑھ کر ہو کر آئے سنت ادا کرتے ہوئے اور وہاں سے تبرک حاصل کرتے ہوئے، تو بار کے حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم پر بڑے آزمائش کے زمانے آئے۔ 3 سال تک تقریباً آپ کو شہاب ابی طالب کے اندر یعنی گھاٹی کے اندر مقید رکھا، آپ کو بھی آپ کے ساتھیوں کو بھی کھانے پینے کی ممانعت کرا دی، کہہ دیا کہ خبردار کوئی بھی وہاں کھانا پینا نہیں پہنچائے گا، لیکن پھر بھی اللہ تعالیٰ کی مہربانی ہوئی کہ کفار میں بھی بعض رحم دل تھے اور ان کو بڑا احساس ہوتا تھا کہ آپ کے ساتھ زیادتی ہو رہی ہے، تو بار کہ وہ خاموشی کے ساتھ رات کے اندھیرے میں وہاں کچھ پہنچا کے آیا کرتے تھے۔ کہنے کا مقصد یہ ہے کہ اللہ تعالیٰ کے نیک بندوں نے حضور پاک صلی اللہ تعالیٰ علیہ وسلم کی خدمت کی، آپ کی خدمت میں رہ کر آپ کی ایک ایک بات پر عمل کرا ہوئے، اللہ تعالیٰ نے پھر ان ہستیوں کو بھی کیسا چمکایا۔ قرآن کریم میں بھی بہت ان کے فضائل ہیں حضرات صحابہ کرام رضوان اللہ علیہم اجمعین کے، اور اسی طرح سے امہات المومنین کے فضائل ہیں، اور اسی طرح سے صحابیات کے فضائل ہیں۔ بعضی بعضی صحابیات انہوں نے بے جگری کے ساتھ میں کفار کے ساتھ مقابلے کی، اور اس طرح سے وہ اپنی جان پر کھیل کر کفار کو جہنم رسید کرتی رہیں۔ میرے محترم دوستو بزرگو، آج کا دور ہمارے آپ کے لیے بھی آزمائش کا دور ہے۔ آج بھی مسلمانوں میں ایسے بہت سے مسلمان ہیں کہ جو اللہ تعالیٰ کو راضی کرنے کے لیے، پیارے آقا کو راضی کرنے کے لیے ہر سنت پر عمل پیرا ہیں، اپنی جان کے نذرانے بھی پیش کرتے ہیں۔ تو میرے محترم دوستو بزرگو، آخرت کو جو یاد رکھنے والے ہیں وہ تو بڑے کامیاب ہیں۔ جس کسی نے آخرت کو بھلا دیا اور اس دین کے علاوہ کسی اور دین کو اپنا لیا، تو اس کا اللہ پاک نے بتا دیا ہے، وَمَنْ يَبْتَغِ غَيْرَ الْإِسْلَامِ دِينًا فَلَنْ يُقْبَلَ مِنْهُ وَهُوَ فِي الْآخِرَةِ مِنَ الْخَاسِرِينَ۔ جس شخص نے دین اسلام کے علاوہ کسی اور دین کو پسند کیا اور اس کو اختیار کیا، تو وہ مسترد ہے اللہ کے ہاں، اور وہ شخص جو ہے آخرت میں خسارے میں پڑنے والا ہے۔ اس روئے زمین پر بتیرے وہ لوگ ہیں کہ جو حقیقت میں منافق ہیں اور کفار لا اعتبار کی قسم میں سے ہیں، ظاہر تو وہ کلمہ پڑھتے نظر آتے ہیں لیکن ان کے کام سارے کے سارے منافقانہ ہیں۔ جو مومن مسلمان مخلص ہیں وہ بہت ہی زیادہ مخلص اور اللہ رسول کے وفادار ہیں، ان کو اللہ تعالیٰ یہاں بھی سرخرو فرماتے ہیں اور برزخ میں بھی سرخرو فرمائیں گے۔ تو میرے محترم دوستو بزرگو، اپنی زندگی کا جائزہ لینے کی ضرورت ہے، اور زندگی کا جائزہ لے کر جو خامیاں ہیں ان کو دور کرنے کی ضرورت ہے، جو خوبیاں ہیں اللہ کا شکر کرنے کی ضرورت ہے کہ اللہ تعالیٰ نے مہربانی فرمائی، اور اس طرح سے جو مومن مسلمان پکے ہو گئے اللہ تعالیٰ کا بڑا کرم ہوتا ہے ان کے اوپر کہ ان کو اللہ پاک یہاں بھی عزت عطا فرماتے ہیں اور برزخ میں بھی عزت عطا فرمائیں گے، اور مرنے کے وقت بھی اللہ تعالیٰ عزت عطا فرماتے ہیں۔ ہندوستان میں ایک محترمہ گزری ہے، اکیلی تھی، ایک کنیز ان کی خدمت میں رہتی تھی، وہ ملازمت کرتی تھی کہیں وہاں سے ایک روٹی ان کو ملتی تھی، آدھی روٹی وہ خود کھاتی تھی آدھی ان محترمہ کو دیا کرتی تھی، اس طرح سے زندگی ان کی گزر رہی تھی۔ بڑے بڑے بزرگ ان کے پاس آیا کرتے تھے خدمت کے لیے، سلام دعا کے لیے اور حاضری دیا کرتے تھے، اپنے وقت کی بہت بڑی ولیہ اور بزرگ تھی۔ جب وقت قریب آیا تو انہوں نے دیکھا کہ میرے کمرے میں ایک سفید لباس خوبصورت آدمی آ گئے، تو انہوں نے محسوس کیا کہ میرے کمرے میں تو کوئی ہمت نہیں کرتا تھا، کسی کی جرت نہیں ہوتی تھی، آج یہ کیا ہوا؟ تو باہر کہہ کو سمجھ گئی، دلی طور پر ان کو محسوس ہوا کہ یہ حضرت ملک الموت ہی ہیں۔ انہوں نے سلام کیا ان کو، محترمہ کو، اور سلام کے بعد انہوں نے کہا کہ آپ کون ہیں؟ کہا کہ میں ملک الموت ہوں۔ فرمایا کہ بندی حاضر ہے۔ کہا کہ اللہ تعالیٰ نے آپ کو سلام کہا ہے۔ تو انہوں نے وعلیکم السلام کہا اور جواب دیا اور کہا کہ آپ کس حالت میں اللہ تعالیٰ کے دربار میں حاضر ہونا محبوب اور پسند کریں گی؟ تو اس پر انہوں نے پوچھا کہ کیا آپ کو اس بات کی میرے لیے اجازت ہے؟ تو محترمہ نے کہا ہاں ہاں اللہ پاک نے اجازت دی ہے۔ فرمایا کہ وہ جس حالت میں ہمارے دربار میں حاضر ہونا پسند کریں اس حالت میں ان کو لانا۔ تو انہوں نے فرمایا کہ میں نماز کی نیت باندھ لیتی ہوں اور جب میں سجدے میں جاؤں تو اس وقت میری روح قبض کر لینا۔ اللہ تعالیٰ نے عبادات میں سب سے بہت زیادہ جو قرب کی عبادت رکھی ہے وہ سجدہ ہی ہے۔ تو باہر کہ وہ بھی اسی طرح تشریف لے کے گئیں، اور اللہ تعالیٰ کی مہربانی ہوتی ہے، بعض وقت بہت ایسے لوگ ہیں کہ جن کو آدمی سمجھ نہیں پاتے، بظاہر دیکھنے میں معمولی لگتے ہیں لیکن اللہ تعالیٰ کے یہاں ان کا مرتبہ اور مقام بڑا اونچا ہوتا ہے۔ ابھی میں نے رمضان سے پہلے سنا، ہمارے 11B میں ایک محترمہ تھی، ان کے بیٹے میرے شاگرد تھے حفظ کے، اور انہوں نے باقاعدہ علم حاصل کیا، نیوٹن سے فارغ ہوئے، رہے سہے مشیت الہی کہ وہ رائے ونڈ گئے تھے اجتماع میں، وہاں نہر پر وہ وضو کر رہے تھے تو ان کا پاؤں سلپ ہو گیا تھا، وہیں وہ شہید ہو گئے تھے۔ حضرت مولانا محمد یوسف صاحب لدھیانوی شہید رحمتہ اللہ علیہ بھی وہاں تشریف لے گئے تھے، تو آپ سے لوگوں نے درخواست کی کہ حضرت ان کی لاش نہیں مل رہی ہے، تو آپ نے وہاں کنارے پر کھڑے ہو کر دعا فرمائی، تو 3 دن کے بعد ان کی لاش اوپر آئی اور ان کی لاش بالکل سالم تھی۔ تو ان کی والدہ ماجدہ رہی مشیت الہی کے مغرب کی نماز میں سجدے کی حالت میں انتقال ہو گیا۔ اسی طرح سے گولی مار میں ہمارے جاننے والوں میں سے ایک محترمہ تھی، عمر ان کی زیادہ نہ تھی، 30 کے لگ بھگ تھی، وہ بھی ماشاءاللہ نماز کی بڑی پابند تھی اور ذکر اذکار کیا کرتی تھیں۔ شادی کا گھر تھا تو عزیز و اقارب بھی آئے ہوئے تھے، مہمان وغیرہ بھی آئے ہوئے تھے، مشیت الہی کہ وہ نماز مغرب پڑھنے لگیں اور پہلی رکعت تھی یا دوسری رکعت، اس میں سجدے میں گئیں اور انتقال ہو گیا۔ تو گھر والے دیکھتے رہے، سمجھے کہ نماز پڑھ رہی ہیں تو لمبا سجدہ کر لیا، لیکن جب کافی وقت ہو گیا تو پھر نام لے کر پکارا تو پتہ چلا کہ وہ تو جا چکی۔ تو بہرحال اللہ تعالیٰ سے تعلق کا کسی کو پتہ نہیں ہے کہ کس کا کیسا تعلق ہے۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم نے بھی فرمایا ہے، بہت سے ایسے آدمی پھٹے پرانے کپڑے، میلے کچیلے، بال بکھرے ہوئے، چہرہ غبار آلود، کسی دروازے پر کھڑے ہو جائیں تو ان کو دھکے دے دیے جائیں، لیکن اللہ تعالیٰ کے یہاں ان کا اتنا مرتبہ کہ اگر وہ کسی چیز کے لیے قسم کھا لیں تو اللہ تعالیٰ ان کی قسم کو پورا فرما دیں۔ اسی طرح سے ایک موقع پر سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا کہ جب انسان کی حالت ایسی ہو جاتی ہے تو اللہ تعالیٰ اس کی آنکھ بن جاتے ہیں، کان بن جاتے ہیں، زبان بن جاتے ہیں، ہاتھ بن جاتے ہیں، پاؤں بن جاتے ہیں، اور اللہ تعالیٰ کی مہربانی ہوتی ہے کہ وہ اس طرح سے اللہ تعالیٰ کی مہربانیوں پر رہتے ہیں مستقل، اور اللہ تعالیٰ کی اطاعت اور فرما برداری کرتے ہیں۔ سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کی پوری طرح سے تابع داری کرتے ہیں۔ بزرگان دین جتنے بھی ہوئے ہیں وہ سب کے سب اللہ تعالیٰ کو راضی کرنے کے لیے سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کی ایک ایک ادا اور ایک ایک سنت کو زندہ کرتے رہے، تو اللہ پاک نے ان کو ولایت کے مرتبوں پر فائز فرمایا۔ حضرت بابا فرید الدین گنج شکر رحمۃ اللہ علیہ، آپ کا ایک واقعہ یاد آیا۔ آپ ایک مقام پر تھے، کچھ تجارت کرنے والے لوگ بوریوں میں چینی بھر کر لے جا رہے تھے۔ حضرت بابا نے دیکھ کر پوچھا، بھائی یہ کیا ہے؟ تو ان تاجروں نے مذاق کرتے ہوئے کہ یہ ایک معمولی سا آدمی ہے، مذاق کرتے ہوئے انہوں نے کہہ دیا کہ نمک ہے۔ حضرت بابا نے فرمایا اچھا بھائی، بات ختم ہو گئی۔ اس کے بعد وہ بازار میں گئے، بازار میں جا کے جب انہوں نے اپنی بوری کھولی، جس کو دے رہے ہیں چینی بتا کر، وہ کہہ رہے ہیں میاں تم دھوکہ دے رہے ہو، جھوٹ بول رہے ہو، تمہیں شرم نہیں آتی؟ نمک بیچ رہے ہو چینی کے نام پر۔ دوسری بوری کھولی، تیسری کھولی، انہوں نے کہا کہ وہ جو بڑے صاحب ملے تھے ان کا مذاق جو ہے نا ہمارے لیے مہنگا پڑ گیا۔ پھر عطا پتہ نکال کر آپ کی خدمت میں حاضر ہوئے، معافی چاہی بہت۔ آپ نے فرمایا کہ بھائی اللہ تعالیٰ مہربانی فرمائے، تمہاری شکر جو ہے شکر ہو جائے۔ تو بار کیف دوبارہ پھر اللہ پاک کی مہربانی ہو گئی۔ تو یہ بزرگان دین جو ہیں، ان کو اللہ تعالیٰ نے بہت مرتبہ عطا فرمائے، اور ان میں اللہ تعالیٰ نے ایسی تاثیریں پیدا فرمائیں کہ انہوں نے اللہ تعالیٰ کے فضل سے جو نام لیا اور اللہ تعالیٰ کا نام لے کر جو کچھ کہا، اللہ تعالیٰ نے ان کی لاج رکھی۔ حضرت سیدنا شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کی بے شمار کرامتیں ہیں۔ ایک کرامت میں نے رمضان سے پہلے بھی عرض کی تھی، آج میں بتا دیتا ہوں کہ آپ کسی بھی پیسے والے آدمی کے یہاں دعوت کھانے نہیں جایا کرتے تھے۔ آپ کے خادم خاص تھے، ان کو پکا پتہ تھا۔ لیکن ایک مرتبہ علاقے ہی کے ایک بہت ہی صاحب ثروت آدمی آپ کی خدمت میں آئے، اور آ کے انہوں نے درخواست کی، آپ نے انکار نہیں فرمایا، خاموشی اختیار کر کے گردن نیچی کر لی، تھوڑی دیر بیٹھے رہے۔ اس کے بعد انہوں نے پھر درخواست کی تو فرمایا اچھا منظور ہے۔ خادم بڑا حیران ہوا کہ حضرت تو کہیں جاتے ہی نہیں ہیں، تو حضرت نے آج درخواست منظور فرما لی۔ تو باہر کے وہ صاحب ثروت تھے، انہوں نے بڑے پیمانے پر دعوت کا انتظام اور اہتمام کیا، لوگوں کو بھی بلایا کہ آج حضرت تشریف لا رہے ہیں۔ تو باہر کے جب دسترخوان لگے، لوگ بھی آ گئے، تو خادم خاص ایک مٹکا اٹھا کر لایا سر پر رکھ کر، اور لا کر اس کو ایک کونے میں رکھا۔ آپ نے پوچھا کہ بھئی یہ مٹکا کیسا ہے؟ تو اس پر آپ کو جواب ملا کہ یہ مٹکا ایسا ہے، اس میں میرا بیٹا بند ہے، وہ کوڑی کا مرض اس کو ہے، کوڑ کا مرض، کوڑی ہے وہ اور آنکھوں سے نابینا ہے، میں نے اس کو اس میں بند کر رکھا ہے۔ یہ خادم جو ہیں اس کی خدمت کرتے ہیں، مجبوری ہے کہ اب اس کے علاوہ اس کو باہر رکھ نہیں سکتا ہوں۔ آپ نے یہ سنا تو فرمایا کہ اس کا ڈھکن کھولو۔ ڈھکن کھلوا دیا اور آپ کھڑے ہوئے، اور آپ نے ان کو دیکھا، اور تھوڑی دیر دیکھ کر آپ نے توجہ فرمائی اور اللہ تعالیٰ سے عرض کیا کہ اے اللہ اپنا کرم فرما، اور فرمایا اس بچے سے، اے بچے اللہ کے فضل سے کھڑا ہو جا۔ وہ بچہ کھڑا ہو گیا اور فرمایا اللہ کے فضل سے ٹھیک ہو جا۔ تو بار کہ اللہ پاک نے اس کو بینائی بھی دی، شفا بھی دی، اور حضرت اسی اس میں جب ظاہر ہے کہ ایک عجیب و غریب سما ہو گیا، لوگ جو ہیں وہ کھانے کو تو بھول گئے، اس لڑکے کو دیکھنے لگے۔ لڑکا جو تھا وہ نکل کر جب بھاگا تو باہر کی طرف بھاگا کہ باہر کا منظر دیکھوں کہ اس دنیا کے اندر کیا ہے۔ اسی اثنا میں حضرت جو تھے وہ واپس چپ چاپ چلے گئے۔ تو بہرحال بزرگوں کی کرامات بڑی زبردست ہیں، اور اللہ تعالیٰ ہی اپنا کرم فرماتے ہیں، کرامات بھی اللہ تعالیٰ کا فعل ہے، اور یہ بزرگوں کے ہاتھ پر ظاہر ہوتی ہیں۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے دست مبارک پر جو چیزیں ظاہر ہوتی رہیں وہ معجزات کہلاتے ہیں۔ آپ کے معجزات بھی بے شمار ہیں، آپ کی امت کی بڑی بڑی کرامتیں ہیں۔ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کے جو صحابہ ہیں ان کی کرامات بھی بہت زیادہ ہیں۔ حضرت عمر فاروق رضی اللہ تعالیٰ عنہ کی بہت مشہور کرامت، ایک موقع ایسا ہوا کہ قادسیہ کی طرف آپ نے حضرات مجاہدین کو بھیج رکھا تھا، اور وہ مجاہدین نرقے میں آ گئے تھے، اور ادھر آپ نے خطبہ دیا تو اس دوران میں اللہ پاک نے راستے سے سارے حجابات ہٹا دیے۔ آپ مدینہ منورہ میں منبر نبوی پر، اور سامنے قادسیہ کا علاقہ کر دیا اللہ پاک نے، आपने देखा अपने साथियों को कि नरगे में हैं, वहीं से खुतबे के दौरान में फरमाया या सारियतल जबल या सारियतल जबल या सारियतल जबल। साथी हैरान हो गए, हाजरीन हैरान हो गए कि हजरत खुतबा पढ़ रहे थे, अभी ये कहाँ सारियतल जबल कहाँ है। सारिया तो जिहाद के लिए गए हुए हैं। जब आप खुतबे से भी नमाज से भी फारिग हो गए तो साथियों ने पूछा, उधर हजरत सारिया को रजी अल्लाह तआला अन्हु महसूस हुआ कि हजरत उमर की आवाज़ आ रही है, फरमाया कि पहाड़ का रुख करो, पहाड़ का रुख करो। तो अल्लाह ताला की मेहरबानी हुई, उन्होंने पहाड़ का रुख किया और निकल गए बच के नरगे से। तो अल्लाह ताला की कैसी ज़बरदस्त शान नज़र आई, जब आपसे पूछा तो फरमाया कि अल्लाह ताला ने मुझे दिखा दिया और इस तरह से मैंने उनसे कह दिया। अल्लाह ताला ने वो आवाज़ जो है हजरत उमर फारूक रजी अल्लाह तआला अन्हु की, जो मदीने मुनव्वरा में मिंबर नबवी पर थे, वहाँ से अल्लाह पाक ने उन तक पहुँचा दी। अल्लाह रब करीम के लिए कोई मुश्किल नहीं है। आपकी दूसरी करामत जो बहुत मशहूर है और अल्लाह ताला की ज़बरदस्त इनायत और मेहरबानी है कि दरिया नील खुश्क हो जाता था। हजरत अम्र इब्न अल-आस रज़ी अल्लाह ताला अन्हु, इन्होंने मिस्र को फतह किया था और फरमाया कि एक ख़त लिखा था कि यहाँ पर मशहूर है बहुत ज़्यादा कि अगर इसके ऊपर भेंट चढ़ाते हैं, भेंट यानी वही हिंदुआना रस्म, लड़की को खूब पहना कर नहला धुला कर देवरात से आरास्ता पैरास्ता करके उसको डाल देते हैं उसमें, तो दरिया जो है वो जोश मारने लगता है और पानी चल पड़ता है। तो यहाँ पर ये इनका दस्तूर है और ये तरीक़ा है। तो हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु को लिखा था कि आप हुक्म फरमाइए कि मैं क्या करूँ। हजरत उमर फारूक रजी अल्लाह ताला अन्हु ने एक छोटे से कागज़ के ऊपर लिखा बिस्मिल्लाह के बाद ये ख़त उमर बिन ख़त्ताब की तरफ से दरिया नील के नाम। और इस तरह से अल्लाह की शान नज़र आती है कि आपने फरमाया कि अगर तू अल्लाह के हुक्म से चलता है तो चल पढ़, और अगर अल्लाह के हुक्म से नहीं चलता, भेंट से चलता है, तो हमें तेरी ज़रूरत नहीं। कासिद से फरमाया कि जाओ ये जाकर उनको दे दो। हजरत उमर बिन अम्र बिन अल-आस रज़ी अल्लाह तआला अन्हु को फरमा दो कि ये दरिया नील में डाल दें। चुनाचे उन्होंने वो कागज़ दरिया नील में डाला। वो दिन है और आज का दिन है कि दरिया नील अल्लाह के फजल से चल रहा है। बार कैब अल्लाह ताला ने अपनी कायनात के अंदर अपने नेक बंदों को वो मकाम अता फरमाए हैं। हुजूर पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की नस्बत से बड़े बड़े बुजुर्ग गुजरे इस उम्मत में, अल्लाह ताला ने उनको बहुत बड़े बड़े मकाम अता फरमाए और बहुत ऊँची ऊँची शख्सियतें गुजरी हैं जो बहुत ही ज़्यादा अल्लाह ताला के मुकर्रब, हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के बहुत ही ज़्यादा महबूब उम्मती, उन हस्तियों का क्या कहना। तो बहरहाल अल्लाह पाक ने अपने करम फरमाए। इसी तरह से हुजूर पाक सल्लल्लाहु ताला अलैहि वसल्लम की उम्मत में एक ऐसे शख्स भी थे कि उनको फालिज हो गया था, मस्जिद जा नहीं सकते थे। उसी असना में आपने हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की शान में कसीदा लिखा। जब कसीदा मुकम्मल हो गया तो अल्लाह ताला की मेहरबानी हुई कि सरकार दो जहां सल्लल्लाहु ताला अलैहि वसल्लम के दरबार में हाजिरी हुई। आपने वो कसीदा पढ़ा, उसके अशार में एक शेर ऐसा भी है कि अल्लाह ताला ने आपको ऐसा मसीहा बनाया है कि आप हाथ फेर दें तो शिफा पा जाए। चुनाचे अल्लाह ताला की बड़ी मेहरबानी हुई कि आपका जब ये नाम लिया, इस तरह से शान बयान की, तो आपने उनके ऊपर हाथ फेर दिया और अल्लाह ताला ने उनको शिफाए कामिल अता फरमा दी। फजर की नमाज में वो तशरीफ़ लेकर आए। नमाज फजर के बाद जब वापस जा रहे थे, जैसा कि आमतौर से होता है कि मोहल्ले के बहुत से साथी इकट्ठे होकर बातें चीतें करते हुए चले जाते हैं, इस तरह से कोई साथी मिले साथ हो गए। रास्ते में चलते हुए उन्होंने कहा कि हजरत वो कसीदा मुझे भी उसकी एक कापी दे दीजिए जो रात को आपने पढ़ा है। वो चौंके एकदम कि वो कसीदा इनको क्या पता, वो तो मैंने हुजूर की खिदमत में पढ़ा और किसी को पता भी नहीं, मैंने बताया भी नहीं। तो उनसे पूछा कि आपको कैसे मालूम। उन्होंने कहा कि उस दरबार में रात मैं भी हाजिर था। तो बहरहाल हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम ने खुश होकर उनको एक चादर अता फरमाई थी, चादर यमानी। जब सुबह उठे तो वो चादर आपके सराहने रखी थी, इसी बिना पर उसका नाम है कसीदा बुर्दा शरीफ। अरबी में बुर्दा कहते हैं चादर को। तो تو بارگاہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کو اللہ پاک نے اب بھی وہ معجزات عطا فرمائے ہیں، کوئی مانے یا نہ مانے، انکار کرے یا اقرار کرے، لیکن بارگاہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی شان بہت اونچی ہے. اللہ پاک نے آپ کو بڑے مرتبے عطا فرمائے ہیں، اور ایسے مرتبے عطا فرمائے ہیں کہ آپ کو اللہ پاک نے ذاتی مرتبے بھی اور اضافی مرتبے بھی، دونوں طرح کے مرتبے بہت عطا فرمائے، اور وہ مسلسل ہر لمحے بڑھتے ہی رہتے ہیں. اسی طرح سے حضرت شیخ سعدی رحمۃ اللہ علیہ کو لوگ عام طور سے زیادہ کچھ نہیں سمجھتے تھے، ایک معمولی شاعر. اللہ تعالیٰ نے ان سے کام لیا اور ان کا کلام ایسا اللہ پاک نے مشہور کرایا کہ انہوں نے کہا، بلغ العلا بکمالہ کشف الدجا بجمالہ حسنت جمیع خصالہ. آگے نہیں آتا تھا، پورا دن گزر گیا، اس میں سوچ سوچ کے تھک گئے، اسی حالت میں رات کو سو گئے، لیکن چوتھا مصرع نہیں آتا تھا. رات کو سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کی زیارت ہوئی، آپ آرام فرمائے لیٹے ہوئے اور یہ مور چھل جل رہے ہیں. آپ نے فرمایا، سعدی تم نے ہمارے بارے میں کیا کہا ہے؟ تو شیخ سعدی جو تھے شرما گئے. پھر آپ نے فرمایا کہ نہیں نہیں کہو شادی سعدی کیا کہا ہے، بتاؤ کیا کہا ہے. تو پھر انہوں نے کہا، بلغ العلا بکمالہ کشف الدجا بجمالہ حسنت جمیع خصالہ. آپ نے فرمایا، صلوا علیہ وآلہ، اس پر مہر لگا دی آپ نے. آج بھی آپ دیکھیے کہ ان کا کلام کتنا مقبول اور معروف ہے. تو بہرکیف اللہ تعالیٰ کے پیارے نبی سے امتیوں کا تعلق اب بھی بہت زبردست ہے. حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم سے تعلق قوی کرنے کی دونوں صورتیں ہیں، آپ کی تعلیمات پر پوری طرح عمل پیرا رہے، اور آپ کی خدمت اقدس میں ہدیہ جو ہے وہ سلام کا خوب پیش کرتا رہے، درود شریف کا پیش کرتا رہے، تو یہ قرب کا سامان ہے. اس پر بھی مجھے یاد آیا، حضرت شیخ عبدالحق محدث دہلوی رحمۃ اللہ علیہ حج کو تشریف لے گئے تھے، اور اس کے بعد مدینہ منورہ گئے تو وہاں مزہ آ گیا. روزانہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی زیارت ہوتی تھی. اسی اثنا میں ایک مرتبہ سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم نے فرمایا، اے عبدالحق، ہندوستان جاؤ، تمہاری وہاں ضرورت ہے. آپ نے فرمایا کہ یا رسول اللہ، میں جاؤں گا ضرور، لیکن دوری ہو جائے گی تو یہ روزانہ کی زیارت نہیں ہو سکے گی. آپ نے وعدہ فرمایا کہ ہم وعدہ کرتے ہیں کہ جب تک تم زندہ رہو گے، ہم وعدہ کرتے ہیں روزانہ تمہیں زیارت کرائیں گے. آپ ہندوستان تشریف لے آئے، حدیث و قرآن کی خدمت کرتے رہے، روزانہ حضور اکرم صلی اللہ تعالیٰ علیہ وسلم کی زیارت ہوتی رہی. ایک موقع ایسا ہوا کہ آپ کے لیے بیچ میں رکاوٹ پڑی. آپ کسی کام سے بازار گئے تھے، راستے میں ایک گانجے والا تھا، وہ گانجا گھوٹ رہا تھا. اس نے دیکھا، ان کی طرف دیکھ کر کہنے لگا، وہ مولوی آ جا، گانجا پیتا جا اور جیتا جا. آپ چلے گئے سیدھے، واپس آئے تو پھر اسی راستے سے آئے تو وہ بیٹھا ہوا گھوٹ رہا تھا. پھر اس نے کہا کہ مولوی پی لے، ورنہ میں آج رات سے تجھے وہاں جانے نہیں دوں گا، آج سے زیارت نہیں ہونے دوں گا میں. پھر بھی یہ چلے گئے. رات ہوئی تو خواب میں دیکھا کہ وہ شخص وہاں سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کے قبے شریف کے باہر بیٹھا ہوا ہے. آپ قریب جانا چاہتے ہیں، وہ قریب جانے نہیں دیتا. اس طرح سے کوشش کرنے کے باوجود آپ کامیاب نہیں ہوئے تو واپس لوٹ گئے. دوسرے دن بھی اسی طرح ہوا، تیسرا دن ہوا تو پھر بھی لوٹنے والے ہی تھے کہ اتنے میں سرکار دو جہاں صلی اللہ تعالیٰ علیہ وسلم کی آواز آئی کہ کیا بات ہے، عبدالحق تین دن سے ہمارے پاس آ نہیں رہے. انہوں نے جو آواز سنی تو وہیں سے کہا، یا رسول اللہ، میں حاضر ہوتا ہوں لیکن یہ مجھے نہیں آنے دیتا. آپ نے سنا تو آپ فوراً باہر تشریف لائے اور آپ نے پوچھا کون. کہا کہ یہ شخص جو بیٹھا ہے مجھے آپ کے قریب آنے نہیں دیتا، آپ کے دربار میں حاضر نہیں ہونے دیتا. آپ نے اس کو ایک لات ماری اور فرمایا، ہٹ کتے. اس کے بعد آپ نے ان کو اندر بلا لیا اور یہ سلسلہ جاری رہا. تو بار کیف صبح ہوئی تو حضرت شیخ عبدالحق محدث دہلوی رحمۃ اللہ علیہ کو خیال گزرا کہ میں نے خواب دیکھا تھا، یہ خواب جو ہے اس میں پوری طرح سے حقیقت بھی ہوئی کہ نہیں. تو بار کیف وہ صبح پھر اس جگہ پر بھی گئے اور جا کے دیکھا تو وہ کمرہ جس میں وہ رہا کرتا تھا گانجے والا، وہ کھلا ہوا تھا. आसपास के लोगों से पूछा कि भाई यहाँ जो शख्स रहता था वो कहाँ है। लोगों ने कहा जी हमने किसी शख्स को तो जाते नहीं देखा, लेकिन इस कमरे से कुत्ते को निकलते देखा था। तो बार के हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम से ताल्लुक बराबर बढ़ाने के लिए दोनों तरह की ज़रूरत है। नेक आमाल बिल्कुल उसी तरह करते रहें जितना से अल्लाह के प्यारे नबी देकर गए हैं, और इसी तरह से दरूद शरीफ भी बहुत कसरत से पढ़ें। अल्लाह ताला की जब मेहरबानी होती है, मर्जी होती है, सरकार दो जहां सल्लल्लाहु ताला अलैहि वसल्लम की भी तबीयत चाहती है तो आप दीदार करा देते हैं। तो मेरे मोहतरम दोस्तों, आप हजरात को भी यकीनी बात है कि दिल बहुत चाहता है, तमन्ना होती है कि आपकी ज्यारत हो, लेकिन एक बात याद रखिए कि ख्वाब में ज्यारत के बिना पर आदमी सहाबी नहीं होता। लेकिन बहुत बड़ी सआदत होती है उस आदमी की भी जिसको हुजूर की ज्यारत नसीब हो जाए। इसके लिए रुकावटें भी बहुत सारी होती हैं जो आदमी नहीं समझते और वो उन रुकावटों में पड़े रहते हैं, तो उसकी वजह से भी महरूमी हो जाती है। हज़रत अमीर खुसरो रहमतुल्लाह अलैह हज़रत महबूब इलाही निज़ामुद्दीन रहमतुल्लाह अलैह से फरमाते थे, हज़रत क्या बात है मेरे इतने अच्छे अच्छे अशार हैं, आप अक्सर नहीं पढ़ते, कभी कभी पढ़ते हैं, और हज़रत शेख सादी के अशार बहुत पढ़ते हैं। तो हज़रत ने फरमाया कि कल सुबह तुम उठना और जंगल की तरफ जाना। ये सुबह सुबह उठे और गए। ये वाक़ हमारे हज़रत वाला हज़रत रहमतुल्लाह अलैह हज़रत डॉक्टर अब्दुल हिसाब रहमतुल्लाह अलैह ने बयान फरमाया था। वहाँ जाना और देखना क्या मंजर है। तो जब वो गए तो देखा कि बहुत ज़बरदस्त रश, जाना चाहते हैं आगे जा नहीं पाते हैं, रश बहुत है। तो लोगों से पूछा भाई रश किस बात का है, कहा कि सरकार की सवारी जा रही है, सरकार की सवारी आ रही है, जाने नहीं आ रही है। अब ये साइड में खड़े हो गए, थोड़ी देर में देखा तो सरकार जो है वो घोड़े पर सवार हैं और हजरत शेख सादी घोड़े की बाग पकड़े हुए हैं। हज़रत शेख सादी को भी अल्लाह ताला ने बहुत ऊंचे मर्तबे अता फरमाए। जब भी तो ये मामलात हुए सारे, तो बहरहाल जब समझ में आया तो अल्लाह ताला की शान है कि अपने बंदों में जिस किसी को चाहा उसको इन मर्तबों से नवाजा है। आप और हम भी अल्लाह ताला को राज़ी करने के लिए वो काम करें कि जिनकी वजह से अल्लाह भी राज़ी हो, उनके प्यारे नबी भी राज़ी हों। हमारे कल्याणे में भी एक साहब का वाक़या हुआ और इसी तरह से लखनऊ में भी एक साहब का वाक़या हुआ। दोनों का वाक़या बिल्कुल मिलता जुलता है। लखनऊ के जो साहब थे उनका वाक़या उनके भांजे ने मुझे बयान किया। असगर अस्पताल में मैं किसी मरीज़ को देखने गया था, तो वहाँ मैंने औरों की भी आयादत की, तो वहाँ उनके पास बैठा बातचीत हुई, तो उन्होंने मुझे वाक़या सुनाया अपने मामू साहब का। और हमारे कल्याणे में भी कोई बुज़ुर्ग गुजरे उनका भी वाक़या सुनाया, सुनाने वालों ने, तो वाक़या बिल्कुल एक सा ही है। पुराने वक्त के लोग बहुत ही ज़्यादा अल्लाह अल्लाह करने वाले होते थे और इबादत गुजार होते थे, आज भी माशाल्लाह हैं बहुत सारे, लेकिन बहरहाल पता नहीं चलता। तो वो हुजूर अकरम सल्लल्लाहु अलैहि वसल्लम की खिदमत में दरूद शरीफ बहुत कसरत से पढ़ा करते थे, लेकिन साथ ही साथ हुक्का भी पीते थे। काफ़ी अर्सा हो गया इस तरह से हुक्का पीना अपनी जगह और दरूद शरीफ पढ़ना अपनी जगह। तो हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की ज़्यारत हुई एक और साथी को, नमाजी को, साथी को। तो बार के आपने उनको सलाम दुआ कर ली और फरमाया कि फ़लाँ शख्स जो है उनको हमारा सलाम कहना, और कहना कि हम तुम्हें अपनी शक्ल इसलिए नहीं दिखाते हैं कि तुम्हारा दरूद जो है वो बदबूदार हमारे पास आता है। सुबह नमाज फजर के बाद ये दोनों निकले साथी, जैसे अभी मैंने अर्ज़ किया, तो उन्होंने ये पैगाम दिया, सलाम दिया, तो उन पर तो रिक्कत तारी हो गई, फूट फूट कर रोने लगे, घर आए और आके हुक्का तोड़ दिया, जबान को साफ किया, मुंह को साफ किया और तौबा कर लिया आइंदा के लिए। दरूद शरीफ बहुत कसरत से पढ़ते रहे। चंद दिन ही गुजरे थे कि सरकार दो जहां सल्लल्लाहु ताला अलैहि वसल्लम में और मेरे माँ बाप आप पर कुर्बान मुस्कुराते हुए तशरीफ लाए और आपने ज्यारत से मुशर्रफ फरमा दिया। तो मेरे मोहतरम दोस्तों बुजुर्गो, इसी तरह से मेरे पास एक साहब आया करते थे मेरी दुकान पर, जिस ज़माने में मैं घड़ी शादी किया करता था, तो वो साहब बताया करते थे कि मैं मजमे में देखता हूँ कि बहुत मजमा है, किसका, हुजूर का, मैं आगे जाता हूँ तो हुजूर तशरीफ ले जाते हैं, बारहा ऐसा देखा मैंने, कहा आप दाढ़ी रख लीजिए, दाढ़ी नहीं है आपके तो इसलिए ना आपको महरूमी हो जाती है। बहरहाल चंद बार कहने के बाद उन्होंने दाढ़ी रख ली, तो फिर अल्लाह ताला का करम हुआ कि उन्होंने फरमाया, एक दफ़ा आए कहने लगे कि अल्लाह ताला मेहरबानी करे, आपको जज़ाए खैर दे कि मुझे अल्लाह ताला की मेहरबानी से हुजूर की ज़ियारत नसीब हो गई, दाढ़ी रख ली मैंने तो ज़ियारत नसीब हो गई। एक बुज़ुर्ग है मदीने मुनव्वरा में रहते हैं, तकरीबन 50-55 साल हो गए उनको हमारी मुलाकात रहती है, अभी कुछ अर्से पहले कराची भी तशरीफ लाए हुए थे। उनका फरमाना था कि मस्जिद नबवी में एक दरवाज़ा है बाब उमर, जिन हजरात ने देखा है तो उनको इल्म होगा इसका। तो बहरहाल उस दरवाज़े पर मजमा लगा हुआ है, लाइन लगी हुई है, और एक साथ में एक साहब बहुत खूबसूरत नौजवान वहाँ खड़े हुए हैं, लोगों को देख रहे हैं, जिनकी दाढ़ी उनको अंदर जाने दे रहे हैं, जिनकी दाढ़ी नहीं उनको वापस भगा रहे हैं। इन्होंने हिम्मत की और जाके सलाम किया, उनसे सलाम करके पूछा कि हजरत आपका तारुफ, कहा कि मैं हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम का अदना गुलाम अनस, बहुत मशहूर सहाबी हैं हजरत अनस रजी अल्लाह ताला अन्हु, जो आपकी खिदमत में 10 साल रहे। हुजूर ने हुक्म फरमाया कि दाढ़ी वालों को अंदर आने दो, जो दाढ़ी नहीं रखते उनको बाहर निकाल दो, तो मैं इस खिदमत पर मामूर हूँ। मैं भी अर्ज करता रहता हूँ कि बीड़ी सिगरेट इसी तरह से लायानी चीज़ों से बचें, दाढ़ी रख लें, अल्लाह के प्यारे नबी की एक एक बात और एक एक सुन्नत पर अमल पैरा हो जाए तो अल्लाह ताला का करम होगा। हजरत थानवी रहमतुल्लाह अलैह ने भी लिखा और दूसरे बुज़ुर्गों ने भी कि आदमी इस ख्वाहिश को जाहिर न करे कि हुजूर तशरीफ़ लाएँ, लेकिन बहरहाल दिल में तमन्ना रखे तो अल्लाह ताला की जब भी मेहरबानी हो जाए, हुजूर जब भी तशरीफ़ ले आएँ तो उनकी मेहरबानी और करम नवाजी है। बहरहाल दोनों काम की ज़रूरत है, दरूद शरीफ भी बहुत कसरत से पढ़ते रहें और नेक अमाल भी करते रहें और अपनी निगाह बदन जबान सब चीज़ों की हिफाजत करें। खुसूसन शब जुमा में बुज़ुर्गों ने लिखा है, हज़रत शेखुल हदीस साहब रहमतुल्लाह अलैह ने भी पूरा जो है इस पर एक रिसाला मुरत्तब फरमाया है, फ़ज़ाइल दरूद शरीफ। और इस तरह हज़रत थानवी रहमतुल्लाह अलैह ने लिखा है, ज़ादुस सईद और बड़े बड़े बुज़ुर्गों ने बहुत सारे किताबें लिखी हैं बुज़ुर्गों ने दरूद शरीफ पर। एक बहुत बड़े बुज़ुर्ग गुजरे ठट्टे के, जिसकी किताब को हजरत मौलाना मोहम्मद यूसुफ साहब लुधियानवी शहीद रहमतुल्लाह अलैह ने चार चांद लगाए कुतुब खाने में रखी थी, हजरत मौलाना वहाँ तशरीफ़ ले गए थे, आपने कुतुब खाने में जब देखा उस किताब को लाए और आपने आम फरमाया उसको, वो किताब है तसहीलुल वुसूल, बहरहाल बड़ी रसीम किताब है और उसमें दरूद शरीफ सारे के सारे मुस्तनद हैं। उसी में से हजरत मौलाना मुफ्ती अब्दुर्रूफ साहब सखरवी दामत बरकातहुमुल आलिया ने उनमें से इंतखाब करके कुछ हदीसें जो हैं वो छपवा दी हैं और बहुत ही अच्छे पैमाने पर उसको छापते हैं, छापने वाले ये हवा वगैरह जो हैं ये छापते हैं। तो बहरहाल हुजूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की दरूद शरीफ की बड़ी फजीलतें हैं, बहुत ज़्यादा करम नवाजियाँ हैं। एक और अपने ज़माने के आलिम फाजिल हैं माशाल्लाह, अरसलान बिन अख्तर, उन्होंने तो बहुत ही ज़्यादा ज़बरदस्त किताब लिखी है, छोटे साइज में लेकिन ज़खीम किताब है, उसमें से कुछ मैंने मज़ामीन पढ़े और पढ़ता रहता हूँ। तो बहरहाल ये बुज़ुर्गों ने किताबें लिखी, इसी तरह से और भी मेरे हाथ में एक दफ़ा किताब आई थी एक बुज़ुर्ग ने लिखी, नौजवान भी इस किताब के सिलसिले में इस मैदान में खिदमत अंजाम देते हैं। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम की शान बड़ी ऊँची है, अल्लाह ताला ने आपको दोनों तरह से मर्तबे अता फरमाए हैं, ज़ाती मर्तबे तो वो कि जो अल्लाह पाक की तरफ से मिले हैं और मिलते रहते हैं, और इजाफी मर्तबे वो कि आपकी उम्मत का कोई फ़र्द भी एक अमल भी नेक का करता है तो हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम को उसका सवाब मिलता है। हमें आपको सबको पता है कि उम्मत में नेक अमल करने वाले इतनी बड़ी तादाद में हैं कि जिनका आप और हम शुमार नहीं कर सकते। हमें आपको भी अल्लाह ताला अपने ऐसे नेकी बंदों में शामिल और मेहरबान फरमा दे, मेहरबानी फरमा कर शामिल कर ले और अपनी मेहरबानियों से माला माल फरमाए कि कसरत से इबादत करने वाले हों और कसरत से दरूद शरीफ पढ़ने वाले हों। अल्लाह ताला मेहरबान है, उनका करम है बहुत ज़बरदस्त, इससे फ़ायदा उठाएं। हुज़ूर अकरम सल्लल्लाहु ताला अलैहि वसल्लम के एक उम्मती थे, हज के सफ़र में जा रहा था काफ़िला, रास्ते में उनका इंतकाल हो गया, बेटा साथ था, काफ़िला सारा बड़ा था, तो मशीयत इलाही के उनका चेहरा काला हो गया, बेटे को भी बड़ा अफसोस हुआ, बहुत हैरान हुआ। कपड़ा ढक दिया था, थोड़ी देर के बाद फिर खोल के देखा तो पता चला कि चेहरा चौदहवीं रात की चांद से भी ज्यादा चमक रहा है। बेटे को हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की ज्यारत हुई और फरमाया कि ये दरूद शरीफ पढ़ते थे, उसकी वजह से इनकी कालक धुल गई, चेहरा इनका नूरानी हो गया। तो बहरहाल हमारे आपके लिए दरूद शरीफ जो है वो बेहतरीन अल्लाह की मेहरबानी और ज़बरदस्त अतिया और इनायत है, उसकी करम नवाजी है। कुरान करीम में अल्लाह पाक ने हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की शान बयान की है, इन्नल्लाह व मलाइकतहु युसल्लून अलन नबी या अय्युहल्लज़ीना आमनु सल्लू अलैहि वसल्लमु तस्लीमा। अल्लाह पाक खुद भी दरूद भेजते हैं और आपके फरिश्ते भी दरूद भेजते हैं, सलाम भेजते हैं, तो हम मुसलमानों को भी अल्लाह पाक ने हुक्म फरमाया कि तुम भी दरूद व सलाम भेजो। बार कैफ जो मुरव्वजा सलाम है वो तो बिदात में शुमार होता है, जो मुस्तनद मामला है वो बहुत ही ज़्यादा मुस्तनद है और पक्का है, उससे आप बिल्कुल भी अलग ना हों। दरूद शरीफ के बहुत सीगे हैं, खसूसियत के साथ दरूद इब्राहिमी और वो दरूद जिसमें उम्मी का लफ्ज़ आता है। अल्लाह की शान नज़र आती है कि अल्लाह पाक ने आपके लिए लफ्ज़ तो उम्मी का पसंद फरमाया, लेकिन अल्लाह की शान है कि आपने मारिफत के वो दरिया बहाए कि कोई उम्मी ऐसा कर नहीं सकता। हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की शान ज़बरदस्त ऊँची है। कुरान करीम में फरमाया वरफ़ाना लक ज़िक्रक, अल्लाह पाक ने हुज़ूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम को जो मर्तबे और मकाम अता फरमाए और जो शान अता फरमाई, मुखालिफ भी आपकी शान का इकरार करते हैं और एतराफ़ करते हैं, और जो बदबख्त नहीं हैं, हैं गैर मुस्लिम लेकिन बदबख्त नहीं हैं, तो वो भी आपकी शान में कसीदे पढ़ते हैं, आपकी शान में गुस्ताखी नहीं करते, और जो बदबख्त हैं तो वो गुस्ताखी भी करते हैं और वो अल्लाह की पकड़ में ऐसे आते हैं कि इबरत का नमूना बनते हैं। अल्लाह ताला हमें आपको सबको नेक आमाल की तौफीक अता फरमाए, गुनाह और बुराइयों से बचाए। हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम की एक एक अदा और एक एक सुन्नत को ज़िंदा करने वाला बनाए। मुख्तसर किताब तो इसके लिए हज़रत मौलाना मुफ्ती अब्दुर्रऊफ़ साहब सक्खर भी दामत बरकातुहुमुल आलिया के वालिद साहब हज़रत मौलाना मुफ्ती अब्दुल हकीम साहब रहमतुल्लाह अलैह, उन्होंने मुख्तसर किताब लिखी है सुन्नतों का मजमूआ, तो उसको इख्तियार कर लें। और मुफस्सल जो है वो हमारे हज़रत वाला हज़रत डॉक्टर अब्दुल साहब रहमतुल्लाह अलैह की किताब है उस्वा रसूल अकरम सल्लल्लाहु अलैहि वसल्लम, तो उसको ले लें, उसमें से पढ़ें, एक एक सुन्नत को पढ़ें और अमल करते जाएं और अमल के सिलसिले में पक्के होते जाएं, अच्छी सोबत इख्तियार करें ताकि दिल के अंदर अच्छाई पैदा हो और अल्लाह का करम हो जाए। पर इत्तेफाक करता हूँ, बाकी आपका सोबत बाकी इंशाअल्लाह। दुआ कर लीजिए, اللهم صل على سيدنا ومولانا محمد وعلى آل سيدنا ومولانا محمد وبارك وسلم، اللهم انت السلام ومنك السلام وتبارك يا ذا الجلال والإكرام، اللهم أعنا على ذكرك وشكرك وحسن عبادتك، اللهم وفقنا لما تحب وترضى، ربنا آتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار. اللهم إني أسألك رضاك والجنة وأعوذ بك من سخطك والنار. ربنا تقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. وصلى الله تعالى على خير خلقه سيدنا محمد وعلى آله وأصحابه أجمعين، آمين برحمتك يا أرحم الراحمين.